कार्यक्रम नालीबेली हरेक हप्ता तपाईँले सुन्दै आउनु भएको कार्यक्रम नालीबेलीमा आज पनि यहाँलाई स्वागत गर्न चाहन्छु। यो कार्यक्रम हरेक हप्ता हामीले निरन्तर रूपमा चलाइरहेका छौँ। यो कार्यक्रमबाट खास गरी विभिन्न विधामा काम गरिरहेका व्यक्तित्वहरूसँगको परिचयात्मक कार्यक्रम नालीबेलीमा आज हामीसँग निकै योगदान गरिसक्नु भएको, निकै योगदान पुर्याउनु भएको व्यक्तित्व हामीसँग हुनुहुन्छ। कृष्ण बोकटी हुनुहुन्छ, उहाँसँग आजको नालीबेली कार्यक्रम चलाउन यहाँहरूबाट अनुमति माग्दै उहाँलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम नालीबेलीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
विशेष गरी के गर्दै हुनुहुन्छ?
खास गरेर म अहिले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक परिसेवा केन्द्रसँग पनि आबद्ध छु। मैले त्यसको अध्यक्षता गरिरहेको छु अहिले है। साथसाथै म जिल्ला टेबल टेनिस संघमा पनि आबद्ध छु र पेसागत रूपमा भन्नुपर्दा व्यवसाय सञ्चालन गरेर बस्नै रहेको छु अहिले।
कञ्चनपुर जिल्लामा टेबल टेनिस पनि स्थापना भएको छ। यहाँ चाहिँ खेल जगतमा पनि अब रुचि पनि राख्ने र विभिन्न समयमा काम गर्नु भएको छ। कञ्चनपुर जिल्लामा कस्तो किसिमले फस्टाइरहेको छ, के छ अवस्था टेबल टेनिसको
अवस्था? अब समग्रमा राष्ट्रको नै खेलकुदको अवस्था अलि त्यति सकारात्मक र त्यति प्रगतिशील नभएको त हामी सबैले अनुभूति गरेको विषय नै हो। त्यस सन्दर्भमा भन्नुपर्दा, फेरि जिल्लाको सन्दर्भमा भन्नुपर्दा, विभिन्न खेलहरू अन्तर्गत पर्ने खेलहरूमा एउटा टेबल टेनिस हो, जसको त्यति राम्रोसँग हामीले चाहिँ फस्टाएको हामीले त्यति अनुभव गर्न सकेका छैनौँ। अब त्यसको मापदण्ड भन्नाले त अब नेसनल लेभलमा हामीले कुनै मेडल विन गऱ्यौँ कि गरेनौँ त्यसबाट नै त्यसको मापदण्ड हो, राम्रो गर्न सक्यौँ कि सकेनौँ भन्ने कुरा त होइन। प्रतिभाशाली खेलाडीहरू पनि उत्पादन गर्न सकिन्छ, नसकिने होइन। त्यसको लागि हामीले अब बिस्तारै अब केही वर्ष अगाडिसम्म त हामीसँग भौतिक पूर्वाधारहरू नै पर्याप्त मात्रामा थिएनन्। हामीले केन्द्रसँग पहल गरेर, समय समयमा हाम्रो जिल्ला खेलकुद विकाससँग पहल गरेर पनि हामीले खेलकुद सामग्रीहरू, हामीले खास गरेर त्यसको बोर्ड हुन्छ अलि महँगो पर्ने भन्नेको विषय, त्यसलाई हामीले उपलब्ध गऱ्यौँ। हामीसँग छ, त्यो राखिरहेको छौँ हामीले, दुई दुईवटा छ। त अब विशेष गरेर हामीले यो खेल एउटा यस्तो खेल हो, यो अलि सानो बाल्यकालदेखि लिएर एउटा आफ्नो चाहिँ प्रौढ अवस्थासम्म पनि खेल्न सकिने खेल हो कि यो। यसको भिन्नै एउटा महत्त्व छ आफ्नो, एउटा बच्चादेखि सुरु गरेर मान्छेले आफ्नो चाहिने रिटायर्ड लाइफ 70-75 वर्षको उमेरसम्म पनि आफ्नो फिजिकली फिटनेस राख्नको लागि मजाले खेल्न सकिन्छ, एउटा यसको प्लस पोइन्ट यो हो। अनि दोस्रो कुरा, अब यो हाम्रो नेपाल देश भनेको कस्तो भने बढी पहाडले घेरिएको देश हो। पहाडले घेरिएको देशमा भूगोलको हिसाबले पनि हेर्दाखेरि यो पहाडमा पनि खेल्न सकिने एउटा सानो क्षेत्रफलमा हामीले बोर्ड राखेर पनि त्यसको लागि चाहिँ धेरै पूर्वाधार पनि खडा गर्नु नपर्ने खेल भए हुनाले यसलाई हामीले बिस्तारै हामीले यसलाई अगाडि लगाउन सक्यौँ भने यसको भविष्य उज्जवल छ। फेरि राष्ट्रिय सन्दर्भमा भन्नुपर्दा पनि अब यहाँको खेलाडीहरूले विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा मेडल विन गर्न नसकेको अवस्था भए पनि हामीहरू अफिसियलको रूपमा जाँदा पनि हामीले बाहिर जुन राष्ट्रिय प्रतियोगिताहरू हेर्छौँ त्यो प्रतियोगितामा हेर्दाखेरि पनि यसको कम्पिटिसन धेरै गाह्रो छैन। हाम्रो खेलाडीलाई हामीले कमसेकम निरन्तर रूपमा एक वर्ष दुई वर्ष पनि हामीले खेलाउन सक्यौँ, राम्रोसँग प्र्याक्टिस गरेर उनीहरूलाई नियमित रूपमा प्रशिक्षण दिन सक्ने पनि यदि व्यवस्था मिलाउन सक्यौँ भने दुई तिन वर्षमा नै हामी त्यो रिजल्ट प्राप्त गर्न सक्छौँ। अब त्यसको लागि खास हामीलाई समस्या भने के भयो कि राष्ट्रिय खेलकुद परिषदका तर्फबाट जिल्ला खेलकुद विकास समितिमा आउने जति पनि खेलगत विषयका प्रशिक्षकज्यूहरू हुनुहुन्छ त्यो विषय अन्तर्गत टेबल टेनिसको प्रशिक्षक हामीलाई पहिलेदेखि नै नपाएको अवस्था हो। अब गुरु बिनाको शिक्षा अब कस्तो हुन्छ, अब सबैले आफैले बुझिहाल्नुहुन्छ, गुरु बिनाको शिक्षा त अधुरो नै हुन्छ अब होइन। त्यही भएर हामीले चाहिने प्रतिभाशाली खेलाडी उत्पादन गर्न सकेका छैनौँ र हाम्रो जिल्ला टेबल टेनिसको सङ्घको तर्फबाट पनि हाम्रो पहल राष्ट्रिय राखेपसँग पनि प्रमुख हाम्रो चाहिने प्रशिक्षकज्यूहरूसँग पनि त्यही रहन्छ कि कमसेकम हामीलाई चाहिने स्थायी रूपमा हुनसक्छ भने त्यो त अति नै उत्तम भयो, नभयो भने हामीलाई भिजिटिङ रूममा पनि तीन महिनामा, चार महिनामा, एक महिनाको काज सर्वा केही गरेर पनि हामीलाई यदि व्यवस्था मिलाइदियो भने हामीले राम्रो गर्न सक्थ्यौँ भन्ने हामीले पहल त गरिरहेछौँ। त्यो पहल यदि भयो भने हामीले के योजना बनाएको छौँ भने स्कुलिङ तलबाट नै जाने कि हामीले ठुलो कलेज लेभलबाट नहेरेर हामीले 5 क्लासदेखि 6 क्लाससम्मको बच्चा, यस्तै 10-12 वर्षको उमेर समूहको बच्चालाई लिएर कमसेकम त्यसले 10 पास गरन्जेलसम्म या +2 पलन्जेलसम्म हामीले त्यसको रिजल्ट हेर्न पाउन हामीले त्यसले होइन। हामीले 10-12 वर्षको खेल्ने उमेर भने त 25 वर्षपछि त खेल्ने उमेर नै होइन। खास गरेर हामीले अन्तर्राष्ट्रिय जगतमा, राष्ट्रिय जगतमा पनि विभिन्न खेलहरूको विधाहरूलाई हेर्दाखेरि पनि अब त्यसको खेल खेलाडीको एउटा इनर्जेटिक टाइम भनेको त अब 25 वर्षभित्रको उमेर हो। त्यो उमेर भित्रमा उनले आफ्नो जति पनि कला कौशल र प्रतिभा हो त्यसलाई चाहिँ आफ्नो फिल्डमा ल्याइसक्छन्। त्यसपछिको अवस्था त उनीहरूको सन्यास लिने अवस्था वा अरूलाई चाहिँ उत्साहित गरेर प्रशिक्षण दिने अवस्था हो। त्यही भएर हामीले चाहिने ती उमेर समूहका विद्यार्थीहरूलाई ल्याएर हामीले चाहिने एउटा टार्गेटमा पुगेर एउटा एसएलसीसम्म कमसेकम 5 वर्षमा हामीले एउटा चाहिने रिजल्ट हेर्न पाउनुपर्छ भन्ने हामीले धारणा लिइरहेछौँ। अब त्यसैमा अब खास गरेर मैले भनिहालेँ नि अब राष्ट्रिय खेलकुद परिषदबाट नै यदि हामीलाई चाहिने जिल्ला खेलकुद विकास समितिका मार्फत हामीलाई एउटा प्रशिक्षक हामीलाई अवस्था प्राप्त हुन सक्ने अवस्था आयो भने हामी आफ्नो तर्फबाट लाग्ने प्रयास हामी गर्छौँ।
खेलतर्फ कति आकर्षित भइरहेछन् खास गरी खेलाडीहरू जुन यहाँले भनिरहनु भएको छ,
हजुर
ती खेल खेल्नका लागि चाहिँ इन्ट्रेस्ट
एकदम इन्ट्रेस्टेड छन्, धेरै इन्ट्रेस्टेड छन्। हामीले धेरै जस्तो स्कुलहरूमा कलेजहरूमा गएर हेर्न पनि हामीले निरीक्षण गरेर पनि हेऱ्यौँ भने हामीलाई भेटिन्छ टेबल टेनिसको बोर्ड नभएको लगभग कुनै स्कुलहरू छैन कि सायद त्यो हाम्रो चाहिने स्पेसिफिक हाम्रो चाहिने मापदण्ड अनुसार बनेको नभए पनि त्यो चाहिने एउटा चाहिने खेलका प्र्याक्टिसका हिधारमा बनेको सिमेन्टेडै भए पनि उनीहरूले बनाएर राखिरहेछन्, राखेर उनीहरू खेल्छन् तिनीहरू तिन अब खेल्छन् तर आफ्नो तालमा खेल्छन्। उनीहरूलाई सिकाउने न स्कुल लेभलमा चाहिने हाम्रो चाहिने स्कुलमा खेल शिक्षक हुन्छ होइन, न हामीसँग चाहिने अब जिल्ला खेलकुद विकास समितिसँग प्रशिक्षक छ, त त्यो हिसाबमा उनीहरूले चाहिने एउटा वैज्ञानिक तरिकाले त्यसलाई त्यसको प्रयोग गर्न पाएको अब यो अभ्यास गर्न नपाएको अवस्थामा एउटा राम्रो रिजल्ट देख्न पाउने आशा त हामीले गर्न सकिँदैन नि। त्यसको लागि त हामीले साइन्टिफिकली प्राविधिक रूपमा नै अगाडि बढ्यो भने राम्रो हुन्छ। त्यो हाम्रो चाहिँ अन्य ठाउँहरूको पनि अध्ययनहरू हेर्दाखेरि पनि उनीहरूको क्षेत्रको खेलको क्षेत्रको लगानी, उनीहरूको खेल क्षेत्रलाई सिकाउने प्रशिक्षकहरूको पनि जो ट्रेन्ड हुन्छ, क्वालिफाइड ट्रेन्ड प्रशिक्षकहरू हुन्छ होइन, एकदम मतलब उनीहरू टेक्निकली खेल्छ, उनीहरूले खेल बलले मात्र खेल्ने होइन नि, खेललाई त टेक्निकली खेल्ने हो, दिमागले पनि खेल्ने हो, नियमपूर्वक खेल्ने हो, खेलका सँगसँगै उसको शारीरिक विकासका सँगसँगै उसको चाहिने दिमागी विभाग हाम्रो होइन, हाम्रो त्यसको पनि विकास भइराखेको अवस्था हुन्छ। मेन्टली पनि प्रिपेयर हुनु पर्यो, फिजिकली पनि प्रिपेयर भएर यदि हामीले त्यसलाई एउटा चाहिने विधिवत रूपमा त्यसको प्रयोग सिक्न पायौँ भने अवश्य पनि हामीले चाहिने आफ्नो चाहिने जुन हामीले आशा गरेका छौँ त्यो अगाडि हुन सक्छ होला।
मन्द गतिमा जुन चलिरहेको छ टेबल टेनिस, अब त तपाईँहरूको चाहिँ प्रतियोगिता पनि हुन्छ होला, के गर्नुहुन्छ यहाँ जिल्लामा कसरी प्रतियोगिता गरिरहनु भएको छ, अब नजिकै आउँदै सायद
थाहा राष्ट्रिय खेलकुद निकट भविष्यमा नै भइरहेछ। त्यसको लागि जिल्ला खेलकुद विकास समितिले भर्खर नै विभिन्न पत्र पत्रिकाको माध्यमबाट जिल्ला स्तरीय छनौट प्रतियोगिताहरूको पनि आफ्नो सेड्युल निकालिसकेका छ, जस अन्तर्गत आगामी असोज 7 गते टेबल टेनिसको जिल्ला छनौट प्रतियोगिता छ। म यो तपाईँको मिडियाको मार्फतबाट सम्पूर्ण यस जिल्लाभरिमा जति पनि छरिएर रहनुभएका टेबल टेनिस प्रेमी टेबल टेनिसका खेलाडीहरू हुनुहुन्छ उहाँहरूलाई पनि म यसै चाहनेबाट सूचना पनि दिन चाहन्छु कि असोज 7 गते हाम्रो जिल्ला छनौट प्रतियोगिता छ। जिल्ला खेलकुद विकास समितिमा खेलाडीका रूपमा नाम रजिस्ट्रेसन गराइसक्नुभएका खेलाडीले मात्र जिल्ला छनौट प्रतियोगितामा भाग लिन पाउनुहुन्छ र कृपया जसले पनि हाम्रो खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिमा गएर आफ्नो खेलाडी नाम रजिस्ट्रेसन दर्ता गराइसक्नु भएको छ उहाँहरूलाई स्वागत छ। असोज 7 गते भन्दा पूर्व नै आएर जिल्ला खेलकुद टेबल टेनिस जिल्ला टेबल टेनिस सँगसँग अथवा जिल्ला खेलकुद विकाससँग सम्पर्क गरेर खेलकुद छनौट प्रतियोगितामा सहभागी हुन सक्नुहुन्छ।
अब यो टेबल टेनिसलाई कञ्चनपुर जिल्लामा राम्रो किसिमले खास गरी विधिवत तरिकाले यसलाई चाहिँ युवा पिँढीहरूले पनि अंगालुन् टेबल टेनिसलाई र यहाँ पनि एक किसिमको ट्रेन बसोस् र राम्रो किसिमले सञ्चालन गर्नका लागि के खाँचो
तत्कालिक रूपमा देखिएको समस्या भनेको प्रशिक्षकको समस्या हो। खेलकुदको पूर्वाधारका विषयमा साधारणतया ब्याट बल किन्ने यो धेरै लगानीको विषयवस्तु छैन, अहिले बच्चाहरूले नै यति उत्सुक भएर खेलेर आइरहेछन्। मैले देख्दा हाम्रो समयमा खेल्ने बेलामा हामीलाई 200-300 रुपियाँको ऱ्याकेट किन्दा पनि हामीलाई धेरैको पैसाको किनेको जस्तो लाग्थ्यो। मैले अस्ति भाइहरूलाई सानसानो नानीहरूलाई देखेँ 1500-2000 चाहिने ऱ्याकेटहरू किनेर पनि उनीहरू खेल्न आतुर हुनुहुन्छ। पैसाको समस्या होइन, हामीलाई एउटा शिक्षक हामीलाई उपलब्ध भयो भने हामी बरु त्यसलाई जिल्ला टेबल टेनिस सङ्घले विभिन्न स्कुलहरूसँग विभिन्न कलेजहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ समय समयमा सूचना दिएर विभिन्न प्रतियोगिता गराएर हुन्छ कि उनीहरूलाई कसरी हुन्छ उनीहरूलाई एकट्ठा गरेर एउटा संस्थागत रूपमा उनीहरूलाई संगठित गर्ने काम हामीले गरिदिन सक्छौँ र साथसाथै अब जिल्ला खेलकुद राष्ट्रिय खेलकुद परिषदको नै उत्तरदायित्व हो कि उसले त अब खेललाई फस्टाउने भयो त प्रशिक्षक त हुनु पर्यो नि। जस्तो हाम्रो जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा पनि तपाईँको 15-16 खेलको प्रशिक्षकहरू पनि छन्, कुनै कुनै खेलको प्रशिक्षकजीहरू त त्यहाँ त्यस्तो पनि हुनुहुन्छ मैले मेरो अनुभवमा जुन खेल यहाँ खेलिँदै खेलिँदैन जुन खेल शून्य अवस्थामा छ त्यो खेलको पनि प्रशिक्षक हुनुहुन्छ भने जुन खेल खेल्न लाग्छन् त्यो खेलको प्रशिक्षक छैन। यो कस्तो विडम्बनापूर्ण अवस्था हो, त्यो म्यानेजमेन्टमा होइन हाम्रो व्यवस्थापनमा त्यति राम्रो सहज नहुन सकेको अवस्था होला। त्यसलाई बिस्तारै हामीले यदि सोचेर सबैले पहल कदमी गर्यो भने जिल्ला खेलकुद विकास समिति पनि पहल गर्यो भने त्यो अगाडि बढ्न सक्छ होला। जिल्ला खेलकुद विकास समितिको पनि हाम्रो अहिलेको वर्तमान अध्यक्षजी शेरबहादुर चन्दजी हुनुहुन्छ, उहाँ पनि पोजिटिभ हुनुहुन्छ, सहयोगी हुनुहुन्छ, समन्वयकर्ता हुनुहुन्छ होइन, उहाँलाई पनि हामीले यी कुराहरूलाई पुर्याएछौँ, उहाँहरूले पनि अब उहाँको रिपोर्टिङले कति त्यसलाई सार्थकता दिन्छ त्यो उहाँको पनि पहुँचको विषय नभएको हुनाले अब हामीले मुख हेर्नुपर्ने अवस्था त राष्ट्रिय खेल परिषदको नै हुन्छ।
टेबल टेनिसलाई जगर्ना गर्नका लागि कञ्चनपुर जिल्लामा लामो समयदेखि अभ्यासरत हुनुहुन्छ, सहयोग गरिरहनु भएको छ। अब यो सामुदायिक विकास यो जसमा त अध्यक्षता ग्रहण गरेर काम गरिरहनु भएको छ, के हो यो सामुदायिक भनेको, के लक्ष्यका साथ अगाडि बढिरहेछ, यसको बारेमा के भन्नुहुन्छ?
परिचयको सन्दर्भमा त मैले भन्नुपर्दा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र भन्ने हाम्रो एउटा संस्था हो यो है। यसको बनोट अलि यसको स्ट्रक्चर अलि भिन्नै खालको स्ट्रक्चर छ। सामान्यतया हाम्रा सामाजिक संस्थाहरू भनेका हाम्रा सामाजिक प्रतिनिधिहरू मात्र नै मिलेर बनेको संस्था हुन्छ, हामीले खास गरेर एनजिओहरू हेर्दाखेरि। तर यो एउटा यस्तो संस्था हो कि जसले राज्य नियन्त्रित र राज्य संयन्त्रित निकाय प्रहरी संगठनसँग साझेदारी गरेर अगाडि बढ्ने एउटा यो पार्टनरसिपमा चल्ने समुदाय र प्रहरी संगठनको बीचमा साझेदारीमा भएर अगाडि चल्ने संस्था हो। अब यसको एक शब्दकै रूपमा नै यसको मैले परिचय दिनुपर्दा स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा जनसहभागिताको माध्यमबाट समाजमा शान्ति सुव्यवस्था होइन अपराधहरूलाई न्यूनीकरण र हाम्रो चाहिने ऐन नियम संविधानले दिएको ऐन नियमलाई कार्यान्वयन गर्ने पक्षमा समुदाय र प्रहरी मिचको हातेमालो गर्दै त्यसलाई परिचालन गर्ने एउटा कार्यशैली अन्तर्गतको एउटा यो संस्था हो। यो संस्था अन्तर्गत हामीले चाहिने अहिलेको क्षेत्रमा हामीले बढी गरेर लागु औषध दुर्व्यसनीका सम्बन्धका कार्यक्रमहरू अवेरनेसका कार्यक्रमहरू गर्ने गरिरहेछौँ। त्यस्तै गरेर ट्राफिक व्यवस्थापनका पनि कार्यक्रमहरू हामीले गरिरहेछौँ, जस अन्तर्गत हामीले चाहिने यसमा हामीले के राखिरहेछौँ भनेपछि स्कुल सम्पर्क कार्यक्रम हुन्छ। यसमा स्कुल सम्पर्क कार्यक्रममा हामीले विभिन्न कलेज स्कुलहरूमा पनि गएर लागु औषध दुर्व्यसनी सम्बन्धमा, ट्राफिक व्यवस्थापन सम्बन्धमा, अनि चाहिने चेलीबेटी बेचबिखन सम्बन्धमा, लैङ्गिक विवेक सम्बन्धमा र साथसाथै त्यस सम्बन्धमा हामीले एउटा अर्को विषय पनि हामीले के जोडिरहेछौँ भन्दाखेरि नागरिक उत्तरदायित्व बोधका सम्बन्धमा त यी विषयहरूलाई लिएर हामीले बच्चाहरूलाई स्कुलिङ गर्ने क्लास लिने कार्यक्रमहरू पनि हामीले गर्दै आइरहेछौँ। र त्यसको साथसाथै प्रहरी सङ्गठनको हाम्रो जति पनि स्टाफ हुन्छ त्यहाँ त्यो स्टाफ र हामी नागरिक समुदायको प्रतिनिधित्व गरेर जाने हामी प्रतिनिधिहरू हामी सँगै मिलेर हामी घर दैलो कार्यक्रमहरू पनि जाने गरेका छौँ। विभिन्न ओडाहरूमा घर बस्तीहरूमा घर दैलो कार्यक्रम अन्तर्गत गएर हामीले उहाँको घर दैलो गएर त्यसको टोल छिमेकमा शान्ति सुव्यवस्थाको अवस्था कस्तो छ होइन, सानोतिर विकास निर्माणका कामहरू के कस्ता भइरहेछन्, विकृति विसङ्गतिहरू कति फैलिरहेछ, यो जाँड रक्सीले हुने चाहिने होइन यस्ता अपराधहरू कति घटिरहेछन्, तपाईँहरूलाई के समस्या त छ कि छैन भनेर हामी त्यसलाई रिपोर्टिङ गरेर ल्याउँछौँ। त्यो रिपोर्टिङ गरेर ल्याएपछि हामीले ती रिपोर्टिङहरूलाई हाम्रो बुद्धि विवेकले भ्याएसम्म हामीले सम्बन्धित निकायमा त्यसलाई हामीले रिपोर्टिङ गर्छौँ, त्यसलाई पहल गर्छौँ, त्यसलाई निराकरण गर्नको लागि न्यूनीकरण गर्नको लागि हाम्रो पहल हुन्छ र त्यो अन्तर्गत हामीले ती कार्यक्रमहरू पनि गरेर आउँछौँ। र म यस मिडिया मार्फत यी यावत विषयवस्तुहरूलाई जो मैले हजुरलाई निवेदन गरेँ ती सम्बन्धमा त हाम्रो देशमा हाम्रो राज्यमा विभिन्न एनजिओ आइएनजिओहरूले काम गरिराखेका विषयवस्तुहरू हुन्, त्यस बाहेक पनि हामीले जुन नागरिक उत्तरदायित्व र राष्ट्रप्रेमको भावना भन्ने जुन विषय हामीले त्यसलाई जोडिराखेका छौँ त्योमा म बढी विशेष जुन चाहेको मैले कारण किन भन्दा विगतका दिनहरूमा पनि हामीले राजनीतिक विकास कर्म र घटनाक्रमहरूलाई निहाल्दै हेरेर जाँदा हामीले प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रका नाममा हामीले धेरै यी विकास कर्म त हामीले देख्यौँ र ती विकास कर्महरूका सँगसँगै हाम्रो राजनीतिक चेतनाको अभिवृद्धि भयो। राजनीतिक चेतनाको अभिवृद्धि सँगसँगै त्यो कस्तो मानिमा भयो भन्दाखेरि हाम्रो अधिकारको खोजीको रूपमा मात्रै हाम्रो चेतनाको वृद्धि भयो कि हाम्रो अधिकारको खोजीको रूपमा हामी बढी सचेत र सजग भयौँ, तर हामी आफ्नो कर्तव्यप्रति त्यति सचेत र सजग हुन सकेनौँ। त्यही कर्तव्यप्रति हामी आम नागरिक भएर हामी नागरिकको पनि केही कर्तव्य हुन्छ, हाम्रो पनि उत्तरदायित्व छ र यसलाई पनि हामीले वहन गर्नुपर्छ भन्ने कुराको चेतनाको विकास गर्नु पनि हामीले अपरिहार्य छ। हामीले एकहोरो रूपमा नागरिकका तर्फबाट एकहोरो रूपमा राज्यलाई नै आरोप दिने प्रवृत्तिबाट हटाएर राज्यले पनि राज्यले माग्दैन राज्यलाई हामीले दिन सक्नुपर्छ, राज्यलाई हामीले दिन जान्न सक्नुपर्छ भन्ने भावनालाई विकास गर्नुतर्फ पनि हामी योतर्फ लागिरहेछौँ। र साथसाथै राष्ट्रप्रेमको झावना पनि हामीले जागरण गर्नु जरुरी छ, किनकि जुन माटोमा हामी जन्म्यौँ, जुन माटोमा हामी हुर्क्यौँ, जुन माटोमा हामी पेसागत रूपमा पनि हामी काम गरिरहेछौँ र भावी सन्ततिको लागि पनि हामीले यो माटोलाई छोडेर जाने हो भन्दाखेरि त्यो माटोको लागि हामीले केही गर्ने कि नगर्ने, त्यो भावनाको जागृत गर्ने कुराहरूलाई पनि हामीले बिस्तारै हाम्रो साना नानीहरूदेखि नै स्कुलमा पढ्ने कलेजमा पढ्ने नानीहरूदेखि नै यदि यी उत्तरदायित्व नागरिक उत्तरदायित्व बोधका बारेमा र राष्ट्रप्रेमका भावनाका जो बोधका बारेमा पनि हामीले बिस्तारै उहाँहरूलाई स्कुलिङ गर्दै गयो भने अन्ततः गएर त्यो स्कुलिङ एक दिन एउटा उसको संस्कार भएर जन्मन्छ आउँछ, हामीले अहिलेदेखि नै त्यो स्कुलिङ गऱ्यौँ भने त्यो एक दिन संस्कार भन्छ, त्यो संस्कार बनेपछि फेरि हामीले भन्नुपर्ने सिकाउनु पर्ने जरुरत हुँदैन र स्वत हामीले एक दिन एउटा स्वर्णिम र एउटा सुन्दर शान्त होइन सभ्य सुस्वीकृत समाजको हामी परिकल्पना गर्न सक्छौँ। बिस्तारै बिस्तारै एउटा समाज सभ्य र सुस्वीकृत भएपछि एउटा जिल्ला टोल क्षेत्र हुँदै एउटा समृद्ध राज्यको पनि हामी सपना देख्न सक्छौँ भन्ने कुरामा हामीलाई आत्मसात गरेर हाम्रो बढावा नागरिक उत्तरदायित्व बोध र राष्ट्रप्रेमको भावनाको हामीले चाहिने जगेर्ना गर्न खोजेका हौँ। त्यसैले भन्छ नि त हामीलाई विभिन्न कविताको माध्यमबाट पनि विभिन्न कविहरूले पनि हामीलाई समय समयमा सचेत नगराउँदै आएको होइन, उसले पनि सचेत गराउँदै आएको, मर्यो जिउँदै त्यो जसले बिर्स्यो देशको माटो, बाँच्यो सधैँ त्यो जसले सम्झ्यो देशको माटो भनेको छ। कति साह्रा गरीभित्र कति मर्मस्पर्शी छ राष्ट्रप्रेमको भावना कहाँ छेडेर हाम्रो शरीरबाट बाहिर हाम्रो मुटुको स्पन्दनमा नाच्न खोज्छ त्यसले। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी, कस्तो ठुलो आदर्श मूलमन्त्र छ। यी भावनाहरूको विकास गरेर नै यदि यी भावनाहरूलाई नै हामीले चाहिने प्रत्येक एउटा हाम्रो सानो नानीदेखि नै ती भावनाहरूलाई यदि हामीले त्यहाँ हाल्न सक्यौँ भने हामी एउटा समृद्ध राष्ट्रको परिकल्पना गर्न सक्छौँ भन्ने उद्देश्य हामीले लिइरहेछौँ। हाम्रो उद्देश्य त ठुलो छ तर सुरुवात हामीले गरिसकेका छौँ
कञ्चनपुर जिल्लाबाट।
कञ्चनपुर जिल्लाबाट
पछिल्लो पटक त राजनीतिक चेतना अहिलेको नेपाली जनतामा यति धेरै पलाइसकेको छ कि अब चाहिँ त्यसमा चाहिँ हामीले धेरै सोच्नुपर्ने अवस्था छैन। तर पनि अब यो जिल्लाभन्दा बाहिर पनि तपाईँहरूकै एसोसिएसनले के नयाँ दिन सक्ने अथवा अन्य जिल्लाहरूसँग पनि कोअर्डिनेसन गरेर यो तपाईँहरूले गरेर यसलाई चाहिँ फेरि अगाडि लाने कुरामा के छ यहाँहरूको योजना के बनाउनु?
यस्तो छ कि यो जिल्ला स्तरीय नै हाम्रो सञ्जाल हो है, यसमा अब प्रत्यक्ष हाम्रो प्रहरी संगठनको निकायसँगको साझेदारीमा चलिरहेको संस्था भएको हुनाले यसको सामुदायिक सेवा केन्द्रको आफ्नै विधान छ, आफ्नै आचार संहिता छ होइन, आफ्नै निर्देशिका छ। त्यो अन्तर्गत हाम्रो कार्यक्षेत्र भनेको कञ्चनपुर जिल्ला नै हो, हामीले त्यसै रूपमा बुझ्नुपर्छ।
हामीले पनि केही गर्नुपर्छ भन्ने किसिमको भावना जुन जागेको छ, कस्तो मेम्बरसिपहरू तपाईँहरूसँग जनशक्तिहरू हुनुहुन्छ जसले चाहिँ यो कामलाई चाहिँ हातेमालो गर्दै अगाडि बढ्नु भएको छ?
सामुदायिक सेवा केन्द्र 2057 सालमा जुन बेला पहिलो पटक हाम्रो यहाँ महेन्द्रनगरमा स्थापना भयो त्यसको संस्थापक अध्यक्ष भनेको नै हाम्रो वरिष्ठ अधिवक्ता थानिस प्रसाद भट्ट, हामीले उहाँलाई सम्मान गर्नै पर्छ र यो क्षेत्रको उहाँ एउटा बहुप्रतिष्ठित एउटा प्रतिभाशाली व्यक्तित्व हो होइन। त उहाँ त्यसपछि पनि हामीसँग जति पनि हाम्रो अध्यक्षजीहरू हुनुभयो यो समाजको विभिन्न क्षेत्रहरूमा या आफ्नो पेसामा पनि दक्ष र सफल भएका व्यक्तित्वहरू हुनुहुन्छ हामीसँग, जो उहाँहरू अहिले पनि हामीसँग हुनुहुन्छ, सल्लाहकारका रूपमा हुनुहुन्छ। निवर्तमान अध्यक्ष जस्तो हाम्रो दोस्रो रूपमा भन्नुपर्दा मैले दुई कार्यकाल लीलाध्वज बस्नेत, जसको नाम मैले महेन्द्रनगरको सन्दर्भमा, कञ्चनपुरको सन्दर्भमा, समाज सेवाका सम्बन्धमा, सामाजिक कार्यक्रमका सन्दर्भमा भन्नुपर्दा चिनाउनु पर्ने नौलो नाम होइन। उहाँ जस्तो व्यक्तित्वले पनि हाम्रो सामुदायिक सेवा केन्द्रलाई दुई कार्यकाल प्रतिनिधित्व गर्नुभएको छ। त्यस्तै गरेर हाम्रो चाहिने हाम्रो कानुन व्यवसायमा लाग्नुभएका विज्ञहरू पनि हुनुहुन्छ, पदमराज भट्ट, महिला क्षेत्रमा लाग्नुभएको अधिवक्ता पूनम चन्द, उहाँ पनि हाम्रो अध्यक्ष हो योभन्दा पूर्वको है, त्यस्तै महेन्द्र बहादुर चन्द, अनि हाम्रो एउटा युवा साथी हुनुहुन्छ पूर्णबहादुर चन्द, यस्तै यस्तै साथीहरूको हाम्रो समूह छ। विगतका हाम्रो सल्लाहकारजीहरू हुनुहुन्छ 124-125 हामीसँग आजीवन सदस्य हुनुहुन्छ, अनि 15 हाम्रो कार्यसमिति छ, र साथसाथै अन्य क्षेत्रका पनि अन्य पनि सोसियल रूममा काम गर्न लागेका र यो भावनाबाट प्रेरित भएको जस्तो हेल्प नेपाल, म उसको नाम पनि संस्थाको नाम पनि नलिरहन सक्दैन, उहाँहरू पनि यो भावनाबाट यो भावनासँग मिल्दो करिब नयाँ नजिकको साथीहरू हुनुहुन्छ,
प्रेरित
हुनुहुन्छ। उहाँ स्वयं पहिले पनि लाग्नु भएको थियो, अहिले हामीसँग आएर एउटा समूह पनि बाँध्नु भएको छ, हामीले गरेका कार्यक्रमहरूमा उहाँहरूको सहयोग हुन्छ। यस्तै यस्तै बजारका लब्ध प्रतिष्ठित व्यापारीहरूको पनि हामीसँग सहयोग छ। आजीवन सदस्यता दिने क्रममा पनि हामीले त्यो आजीवन सदस्यता दिनको लागि पनि हामीले आफ्नो कार्यविधि बनाएको छौँ, त्यसमा पनि हामी फाटफुट गएर आजीवन सदस्यता दिँदैनौँ। आजीवन सदस्यता लिने व्यक्तिले एउटा निश्चित ढाँचामा कोरिएको मापदण्डमा कोरिएको फर्म भर्नुपर्छ, त्यो फर्महरू कलेक्सन भएर जिल्लाको कार्य समितिमा पेश भएपछि जिल्ला कार्य समितिमा छलफल गरेपछि पनि हामीले आजीवन सदस्य दिने गरेका छौँ। 125 संख्यामा कम आजीवन सदस्य भए पनि सबै यो क्षेत्रका र मैले भन्नुपर्दा महेन्द्रनगरको यो बजारकै क्षेत्रलाई पनि हेर्नुपर्दा एउटा त्योमा आफ्ना आफ्नो पेसामा आफ्ना आफ्नो विषयमा दक्षता हासिल गरेका विज्ञहरू हुनुहुन्छ, सफल व्यक्तित्वहरू हुनुहुन्छ र केही गरौँ भन्ने व्यक्तित्वहरू हुनुहुन्छ। त्यो जमात मलाई लाग्छ सानो जमात होइन, हामीले त्यसबाट हतोत्साहित हुने कुरा छैन, हामीले राम्रो गर्न सोचिरहेको छौँ, त्यो राम्रो नै हुन्छ होला। तर यसमा मान्यमा भन्नुपर्दा म एउटा कुरा अझ पनि यहाँ भन्न म अझ आवश्यक ठान्छु, त्यो के आवश्यक ठान्छु भने सामुदायिक सेवा केन्द्रमा हामी मालिक बन्न गएको होइन, हामी स्वयं स्वयंसेविक स्वयं रूपमा गएको मान्छे हो, हामी मालिक बन्न गएको होइन, हामी सेवक बन्न गएको। त्यो भावनाबाट प्रेरित भएको मान्छे सामुदायिक सेवा केन्द्रमा आउनु पर्यो, अहिलेको निस्वार्थ रूपमा। अहिलेको सन्दर्भमा पनि, अहिलेको सन्दर्भमा पनि फोहोर मैला व्यवस्थापनको सन्दर्भमा सामुदायिक सेवा केन्द्र दुई महिना तीन महिनादेखि हाम्रा विभिन्न साथीहरू कृष्ण विरुद्ध जयरू, विमल खनाइत, उमेश सुनार यावतका साथीहरू, हाम्रो कार्य समितिको मेम्बरहरू, हामी लागिरहेछौँ, आफै लागिरहेछौँ, आफै कुचो बगाडिरहेछौँ, आफै ट्रफी व्यवस्थामा सिटी लगाएर चोक चोकमा बसिरहेका छौँ। त कुनै हाम्रो चाहिने हाम्रो सम्भ्रान्त भनौँ या केही गर्न नचाहने व्यक्तित्व भनौँ, त्यस्तो व्यक्तिहरूबाट हामीले कस्तो पनि गुनासो सुन्न पायौँ भनेपछि कृष्ण बोगटी सामुदायिक सेवा केन्द्रको अध्यक्षले आफै सिटी लगाएर आफै झाडु लगाएर काम गर्ने हो र, उसले त गर्ने होइन नि, उसले त गराउने हो। त्यो विचारको अभिव्यक्ति मैले सुन्न पाएँ, बडा दुःखद लाग्यो मलाई। हामी गराउन गएको होइन, हामी गर्न गएको हो, गर्न आफू पनि गरेर अरूलाई पनि गराउन गएको हो। राज्य सैन्तिक निकायहरूलाई पनि हामीले गर्यो भने त्यसले डरले नभए पनि लज्जाबोध भएर त उसले पनि त आउँछ नि। त्यो हिसाबले गएको हुनाले पहिले त हामीले त आफैले हो सिट्टी लगाउनु पर्ने, आफैले हो झाडु लगाउनु पर्ने, आफूले नगरिकन आजकलको जमाना कसैले भनेर अर्डर गरेर मान्ने जमाना छैन नि त होइन। उनीहरूलाई त आफ्नो योग्यताले, आफ्नो सामर्थ्यले र आफ्नो कन्सिलिङले र कन्भिन्सिङले उसलाई गर्न सकेर उसलाई प्रेरित गर्नु छ। डर र धाक त कसको डर कसले मान्छ र, आजभोलि कसैले मान्दैन। हामी आफै लागिराखेका छौँ, पहिलो चरणमा हामी आफै नै लागिरहेका छौँ। स्वतस्फूर्त रूपमा एक दिन त मान्छेले बुझ्छ नि होइन, उहाँहरू लाग्नु भएको छ त हामीले पनि लाग्नुपर्छ भनेर हाम्रा कयौँ साथीहरू पनि आइसक्नु भएको छ। हामी दुई थियौँ, पाँच भयौँ, पाँचबाट पच्चिस भयौँ, पच्चिसबाट एक सय पच्चिस हुन्छौँ, मल्टिप्लायर भएर जान्छौँ। तपाईँ हामी सबैको सहयोगले बन्ने हो, हाम्रो मिसन त सबैको सहयोगले बन्ने मिसन हो नि।
अधिकारका लागि मात्रै बोल्ने होइन, आफूले पनि केही गर्नुपर्छ, आफ्नो उत्तरदायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने मान्यतालाई जुन किसिमले यो सामुदायिकले चाहिँ काम गरिरहेको छ, अवश्य पनि एक दिन सफल हुनेछ भन्ने हामी पनि आशा विश्वास गर्छौँ। अब भने नालीबेली कार्यक्रममा हामी विशेष गरी व्यक्तित्वसँगको भित्री कुराहरूलाई पनि बुझ्ने प्रयास गर्छौँ। कृष्ण बोगटी भनेर कसैले नाम लिनुभयो भने उहाँहरूलाई हामीले कसरी चिनाउने त, तपाईँ आफू कसरी परिचित हुन चाहनुहुन्छ?
परिचित त अब व्यवसायिक रूपमा नै बढीभन्दा बढी समय त व्यवसायमा नै जान्छ, तर मेरो उत्कृष्टता र मेरो अभिलाषा भनेको के हो भन्दाखेरि व्यवसायगत रूपमा बाहिर रहेको समयलाई मैले 100% युज गरेर मैले सामाजिक क्षेत्रमा लगाउनु पाऊँ भन्ने मेरो अभिलाषा हो। त्यो अभिभावकबाट उत्प्रेरित भएर नै म सामाजिक क्षेत्रमा मैले पनि केही गर्न सक्छु कि, मेरो हातबाट पनि केही हुन्छ कि सकारात्मक काम भन्ने सोचका साथ म अगाडि आएको हो। मेरो परिचय त अब बढी व्यावसायिक रूपमा नै भन्न उपयुक्त हुन्छ होला।
अब व्यावसायिक रूपमा यदि यहाँले चिनाउन चाहनुहुन्छ भने के छ, खास गरी कञ्चनपुर जिल्लामा व्यावसायिक रूपमा यो कञ्चनपुर जिल्लाको महेन्द्रनगर विशेष गरी बजार क्षेत्र कसरी फस्टाइरहेको छ, यसबाट के अनुभव छ यहाँको, आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ?
जनसङ्ख्या वृद्धि भइरहेछ कि छैन हामीले त्यो हेर्नु पर्यो सबभन्दा पहिले। त जनसङ्ख्याको चाप त महेन्द्रनगरमा धेरै भइसक्यो, त जनसङ्ख्या बढ्यो भने त व्यवसाय आफै बढ्यो। अब बढी उद्योग धन्दाहरू नभएको अवस्था भए पनि व्यवसायको हकमा त अब जनसङ्ख्या बढ्ने बित्तिकै उसको दैनिक उपयोग्य वस्तुको चिजदेखि लिएर यावत चिजहरूको माग त आफ्नै बढ्ने भयो। यदि त्यसलाई उपयुक्त समयमा ग्राहकले र उपभोक्ताले खोजेको चिजलाई हामीले उसलाई सम्मानजनक तरिकाले आफ्नो काउन्टरमा यदि उसलाई दिन सक्छौँ भने त ग्राहकको कमी त भएको जस्तो मलाई लाग्दैन। र मैले भन्नुपर्दा मैले गर्व गरेर होइन, मैले भन्नु नै पर्दा त म त व्यापारमा सफल व्यापारीमा मान्छु मैले आफूलाई, म सफल छु। मलाई लगभग 25 वर्ष भइसक्यो प्रत्यक्ष रूपमा व्यवसायमा संलग्न। म एउटा साधारण परिवारको मान्छे हो होइन, मसँग त्यति धेरै पुँजी लगानीको पनि अवस्था थिएन। मैले सानो पुँजीबाट लगानी गरेर पनि मैले यावत विषयवस्तुहरूलाई मैले आफ्नो सेटल गर्न सफल भइराखेका छु, जस अन्तर्गत मैले शिक्षा दीक्षाको क्षेत्रमा पनि मैले ठुलो लगानी लगाएको छु। मेरो बालबच्चाहरूमा पनि MBBS मेडिकल पढाइ, नेपालको पढाइ भनेको सानो पढाइ होइन, ठुलो पढाइ हो। एउटा छोरी मेरो मेडिकल पास गरेर अहिले MBBS आउट भइसक्यो, एउटा छोरी मेरो MBA एपेक्स काठमाडौँबाट भइसक्यो, दुईवटा छोराहरू मेरो इन्जिनियरिङ गरिसके। मेरो स्रोत भनेको त्यही व्यवसाय हो, बोकटी इन्टरप्राइजेस। आखिर म सफल मान्ने कि नमान्ने? मलाई सफल मान्ने नि मैले होइन, त्यही भएर व्यवसाय त राम्रै भइरहेछ भन्नुपर्छ मैले। अब यावत व्यवसाय गयो, अब स्कोप छैन होइन, स्कोप छैन, अब भविष्य छैन भन्ने कुरा यावत कुराहरूलाई म त्यति मान्दैन। मान्छे बढ्यो भने व्यवसाय आफै बढ्छ।
जीवनको भोकाई के छ कृष्ण बोकटी?
भोकाई एकदम राम्रो छ, राम्रो उत्प्रेरणा। मैले यहाँनिर भन्नुपर्दा मेरो भोगाई, यदि आम नेपालीको भोगाई मेरो जस्तो हुँदो हो भने नेपाल अहिले अमेरिका र युरोपियन देशहरूको दाँजोमा आइसक्थ्यो होला।
सफलता महसुस गर्नुहुन्छ?
हो, त्यति म वेल सेटिस्फाइड छु। म साइन्स पढेको मान्छे हो, म ISC अमृत साइन्स कलेजबाट गरेको हो है, म यहीँ महेन्द्रनगर माध्यमिक विद्यालयबाट मैले SLC गरेको हो। त्यही बेला पाँचजना मात्र फर्स्ट डिभिजन आउँथ्यो, त्यो पाँचजना मध्ये म पनि एउटा फर्स्ट डिभिजन स्कलर हो। मैले साइन्स पढेको भए पनि म व्यवसाय भए त्यो आफ्नो पाटो अलग छ, होइन? म व्यवसाय भए आफ्नो पाटो अलग छ, तर म वेल सेटिस्फाइड छु, मलाई भन्नु केही छैन, म सेटिस्फाइड छु। र त्यसको सँगसँगै अहिले आएर त म झन् अति खुसी र गर्वनीय पनि छु कि मैले सबै चिजलाई म्यानेज गर्न सकेर म समाजको लागि पनि र राष्ट्रको लागि पनि मेरो समय, मेरो बुद्धि विवेक र क्षमताले भ्याएसम्मको समय मैले केही न केही त मैले त्यो भाँटोमा खन्याउन लाग्छु नि। त्यो खनाएको भाँटोको त एक दिन गणना होला नि, म नभए पनि गणना हुन्छ नि त, होइन? त्यसमा मैले गौरवान्वित हुनैपर्छ।
अब हामी कार्यक्रमको अन्ततिर पनि आइरहेका छौँ। सफल व्यक्तित्व बन्नका लागि जसरी यहाँले काम गर्नुभयो, आफ्नो जीवनमा विभिन्न कुराहरू गर्नुभयो होला, जीवनको सिकाइ के हो भन्ने महसुस गर्नु?
सिकाइको भन्नाले हामीले, मलाई त लाग्छ मेरो अनुभव है, हामीले आफ्नो अभिभावक बुवा आमा जो हुनुहुन्छ उहाँहरूले दिनुभएको स्कुलिङलाई हामीले यदि आत्मसात गर्न सक्यौँ भने, आमा बाउभन्दा बढी जान्ने नहुने हो भने, यदि उहाँहरूले भनेको कुरालाई हामीले नै हामीले प्रेरणाका रूपमा अगाडि लिएर जाने हो भने त्यसबाट हामीले चाहिने राम्रो बाटो पल्याउन सक्छौँ। र जसको फलस्वरूप मैले पनि मेरो भन्नुपर्दा मैले भन्नुपर्ने हुन्छ, मेरो स्वर्गीय बुवाको उत्प्रेरणा, उहाँको सदिच्छा होइन, त्योबाट उत्प्रेरित भएर उहाँको पनि भावना यस्तै किसिमको थियो, उहाँ पनि आफ्नो समयमा यो क्षेत्रमा होइन बैतडीको, उहाँ हामीहरूको बैतडी हो थलो, त्यसपछि आएर हाम्रो कञ्चनपुर भयो, दुइटै ठाउँमा हरिकृष्ण बोगटी भनेको एउटा सामाजिक क्षेत्रमा नै काम गर्ने व्यक्तित्वको रूपमा सुनेको नाम हो, त्यो उहाँको पनि उत्प्रेरणा र हामीलाई स्कुलिङ यस्तै हुन्थ्यो, जुन स्किलिङ अनुसार नै म चलिरहेको मैले आभास गर्छु। र साथसाथै सम्पूर्ण यस्ता सामाजिक कार्यमा लाग्न थाल्नुभएका या सोच्नुभएका सम्पूर्ण श्रोता गर्नहरूलाई पनि म के म मेरो अनुभव सुनाउन चाहन्छु भने, सबैभन्दा पहिले घरबाट सपोर्ट हुनु नै पर्छ। घरबाट सपोर्ट नभइकन त सामाजिक क्षेत्रमा लाग्नै सकिँदैन। सामाजिक क्षेत्रमा लाग्नु भनेको सानो काम होइन, बिग जब, धेरै ठुलो जब हो, सानो जब होइन, किनकि उसले आफ्नो त सम्पूर्ण चिजलाई थन्क्याएर निस्वार्थ भएर, केही आउनेवाला छैन त्यहाँबाट, आउनेवाला केही पनि छैन, सबै दिनुपर्नेवाला छ भने त त्यस्तो कुरोमा त घरबाट पनि सबैले सपोर्ट गर्दैन। इभन कि घरको श्रीमतीले पनि तपाईँ कहाँ जानुहुन्छ भनेर सोध्छ, बिहानकी 9 बजी गयो भने पनि उसले सोध्छ, किनकि उसले पनि आफ्नो टाइममा खाना बनाएको हुन्छ, आफ्नो टाइममा खाना पनि पाउँदैन। र त्यो सन्दर्भमा भन्नुपर्दा पनि मेरो यो सबै कुराको श्रेय भनेको त म मेरो स्वर्गीय बुवाको प्रेरणा र मेरो धर्मपत्नी श्रीमतीकोलाई नै म यो श्रेय दिन्छु कि उहाँले मसलाई जसरी एकदम प्रिपेयर गरेर पठाउनुहुन्छ, खुसी भएर, खुसीका साथमा, जति उत्साह मलाई हुन्छ त्यति उत्साह, त्योभन्दा पनि बढी उत्साह उहाँलाई हुन्छ कि मेरो श्रीमान आज यस्तो राम्रो काममा जाँदै हुनुहुन्छ, उहाँलाई मैले कसरी सघाउनु पर्ने हो भनेर जुन उहाँको भावना छ त्यो मैले सेवा र सहयोग पाइरहेको छु, त्यसको लागि म उहाँप्रति आभारी पनि छु र उहाँलाई श्रेय पनि म उहाँलाई नै दिन्छु।
श्रोता, आज हामीले कृष्ण बोगटीसँग कुराकानी गर्न पाएका छौँ कार्यक्रम नाली बेलीमा। उहाँले स्कुलिङको बारेमा धेरै कुराहरू भन्नुभयो, घर परिवारबाट शिक्षा पाइयो, आमा बुवा अनि त्यसै गरी घरमा श्रीमतीको सपोर्ट पाइयो भने अवश्य पनि सफल व्यक्तित्व बन्नका लागि यी कुराहरू आवश्यक छन् भन्ने कुरा आजको कार्यक्रम नाली बेलीमा उहाँले भन्नुभएको छ। र यी कुराहरूलाई श्रोताहरूले पनि अवश्य पनि मनन गर्नुहुनेछ, उहाँका अनुभवहरूलाई सुन्नुभयो कार्यक्रम नाली बेलीमा। र आजको कार्यक्रम नाली बेलीबाट छुट्टी नगावै कृष्ण बोगटी सरलाई फेरि पुनः धन्यवाद भन्न चाहन्छु। र अन्तमा कञ्चनपुरवासीहरूलाई फेरि एकपटक आफ्नो तर्फबाट केही भन्न मन लागेको कुरा अन्तमा?
म आदरणीय श्रोताहरूमा त मैले धेरै कुरा मैले यहाँ भनि नै सकेँ, अब मैले भन्नुपर्दा मेरो भावनालाई यदि हजुरहरूले कदर गर्नुहुन्छ र मेरो भावनाबाट यदि तपाईँहरू उत्प्रेरित हुनुहुन्छ भने प्लिज सामुदायिक सेवा केन्द्र महेन्द्रनगरमा आउनुहोस्, हामी सँगै बसौँ, सँगै उठौँ, सँगै छलफल गरौँ, सँगै योजना बनाऊ र यो राष्ट्रलाई, यो मातृभूमिलाई केही दिन सकिन्छ भने दिउँ भन्ने मेरो अनुरोध हो।
हुन्छ, कार्यक्रम नालीबेलीबाट आजको लागि निर्धारित समय लेनेटो काट्यो। आगामी साताको बुधबार 8 बजेसम्मका लागि हामी बिदा हुनेछौँ। हस्त, नमस्कार।